یہ بابرکت اور پربور محفل ہے کہ جتنے حضرات ہمارے یہاں تشریف لائے ہیں, جتنی فیملی اور جتنے مرد حضرات, سب یہ اس بات کی دلیل ہے کہ ہم اللہ کے کرام سے محبت کرتے ہیں. ہمارا اس سے عشق اور تعلق اور محبت اللہ کے کرام سے کہ ہم یہ دو نونہار سمنور بچوں کے حفظ کلام کی تکمیل کی جو محفل ہے, جو بہت ہی بابرکت اور بلس محفل ہے, اس میں ہم ان کی ہمت افزائی اور ان کے اعزاز اور احترام کے لیے ہم لوگ آئے ہیں. میں ہمارے دوست عبد السلام بھائی کی طرف سے آپ سب حضرات کا خوش آمدید کرتا ہوں اور ویلکم کرتا ہوں. اہل مسلم مرحبا بكم. ماشاء اللہ ان کے والد نے بہت کوشش اور محنت کے بعد سبھی کو بتایا, یہاں پر اکثر پیرنٹس ہیں جن کے بچے حفظ کر چکے ہیں یا کر رہے ہیں, اور محنت دونوں ماں باپ نے محنت کی, اور اس کے ساتھ ساتھ جو اساتذہ ہے ملا یوسف صاحب اور حافظ عزیز صاحب اور حافظ مستقیم صاحب اور حافظ حیات صاحب اور جتنے دوسرے اساتذہ ہیں, ان لوگوں نے ماشاء اللہ محنت کر کے ان بچوں کو حافظ قرآن بنایا. یہ اللہ کے کلام کا اعزاز ہے کہ معصوم بچے بھی اس کو محفوظ کر لیتے ہیں. یہ اللہ کے کلام کا ایک میریکل ہے. یہ اللہ کا وہ کلام ہے جو کبھی فنا نہیں ہوتا, یعنی اللہ کا کلام ہے, انسانی رائٹنگ نہیں ہے, ہیومن رائٹنگ نہیں. یہ اللہ کے کلام کو محفوظ کرنا یہ بہت بڑا کمال ہے. ان بچوں نے کیا ماشاء اللہ. اور دوسری ایک اچھی خوشخبری یہ ہے کہ ان کی فیملی میں, ہمارے عبد السلام بھائی کی فیملی میں, یہ سب سے پہلے حفاظ ہے, اور اس کے بعد دوسرے ان کے بعد میں ماشاء اللہ دوسرے ان کے عبد الملک بھائی کے بچوں نے بھی وہ بھی مکمل کر دیا, انہوں نے مکمل کر دیا. تو یہ سب سے پہلے ان کی فیملی کے اندر یہ والدین پروفیشنل ہیں ماشاء اللہ, انہوں نے آسٹریلیا وغیرہ کے اندر اپنی آئی ٹی کی ڈگری حاصل کی, لیکن کس ملک میں انہوں نے اپنے آپ کو مکمل دیندار بنایا, یہ بھی اللہ کی طرف سے بہت بڑا انعام ہے. کس ملک میں بے شمار لوگوں نے, یہ پہلے آئی ٹی والے نہیں, بے شمار کئی انجینئر اور ڈاکٹرز ایسے ہیں جنہوں نے اپنے بچوں کو اس ملک میں آنے کے بعد اللہ کے کلام کے لیے چنا, یعنی اللہ کی طرف سے بہت بڑا انعام ان کے لیے ہوا کہ انہوں نے اپنے بچوں کو حافظ قرآن بنایا. میونک یونیورسٹی نے ایک اللہ کے کلام کے اعزاز کے لیے ایک مختصر میں واقعہ آپ سے سنانا چاہوں گا. پروفیسر حمید اللہ صاحب حیدرآباد دکن کے بہت بڑے پروفیسر رہے ہیں, فرانس میں تھے. ان کی یہ تحقیق ہے کہ جرمنی کے جو پادری تھے, جو فادرس تھے, انہوں نے ایک بائبل کے اوپر ریسرچ کیا, اور جتنے مخلوقات تھے ان کو پتا تھا کہ انجیل کی ان کے لحاظ سے جو زبان ہے وہ آرامیک ہے, آرامی زبان. آرامیک لینگویج تو دنیا میں نہیں ہے. آج بھی ہم کسی فادر اور پریسٹ سے پوچھتے ہیں تو کہتے ہیں دنیا میں کہیں آرامیک نہیں ہے, ہے تو بھی اس کا استعمال بھی نہیں, وہ زبان بھی نہیں ہے. اب جتنی بھی بائبل ہے پوری یونانی اور گریک زبان میں, لیکن اس کے جو مخلوقات یا اس کی جو کاپیز تھی ساری دنیا کی جمع کی, اور اس کے بعد اس کا موازنہ کیا, اس کا کولیشن کیا, تقابل کیا, تو وہ یہ کہتے ہیں بائبلیکل اسکالرز بائی دیمسیلفز یہ کہتے ہیں کہ ہمیں 200,000 ایررز ملے ہیں بائبل کے اندر مخالف, یعنی پہلی جو آیت ہے بائبل کی 18th century کی, وہ 17th century میں وہ دوسری, 16th century میں وہ مختلف ہے, 14th century میں وہ مختلف ہے, ایسے 200,000 ایررز ملے ہیں. پھر اس کے بعد حسد کی بنیاد پر انہوں نے قرآن پاک کے مخلوقات کو جمع کیا, تقریباً 47 مینوسکرپٹ ساری دنیا سے جمع کیا, اس لیے کہ اللہ نے ان کو رینیسنس کے زمانے میں, یہ جب بعد میں اللہ نے ترقی کا زمانہ ان کو دیا تو بہت سارے وسائل ملے اور پیسہ بھی تھا ان کے پاس. تو یہ میونک یونیورسٹی نے باضابطہ ایک ادارہ قائم کیا جو قرآن کے ریسرچ کے لیے تھا. تو مینوسکرپٹ 47 کے قریب مینوسکرپٹ 47,000 کاپیز حضرت عثمان رضی اللہ تعالیٰ عنہ کے زمانے کا بھی کاپی جمع کی, اور جمع کرنے کے بعد اس کا بھی موازنہ کیا, تقابل کیا. وہ یہ کہتے ہیں, وہ کہنے پر مجبور ہوئے
کہ ہمیں کوئی مختلف آیت نہیں ملی, مٹی ہوئی ملی. اس لیے کہ کئی مختلف چیزوں پر لکھی جاتی تھی لیکن بدری ملی. یہ اللہ کے کلام کا اعزاز ہے. تو الحمدللہ یہ اللہ کے اس کلام کے اعزاز کی وجہ سے اب نیو یارک کے اندر بھی ماشاء اللہ بے شمار مسلم سینٹر کلشی کو بھی یہ اعزاز جاتا ہے کہ بے شمار بچے وہاں سے کر رہے ہیں اور کیا بھی ہے. ایسے کئی ماشاء اللہ مدارس نیو یارک سٹی کے اندر آج سے 25 سال پہلے ناممکن تھا, اب تقریباً 250 سے 300 کے قریب میری معلومات کی حد تک ایسے بازار کا روزانہ یوز کرنے والے بچے ہیں, چاہے 300 سے زائد. الحمدللہ تو یہ اللہ کے کلام کا اعزاز ہے. تو میں یہ اس محفل کی اور رونق ہمارے لیے بڑھ جاتی ہے کہ ہمارے استاد محترم وفی الحق شاہ مفتی اور رحمان صاحب دامن برکاتہم دیگر عبدالسلام بھائی سے کئی زمانے سے بات چیت ہو رہی تھی کہ میں اپنے بچوں کا ختم قرآن کی محفل منعقد کرنا چاہتا ہوں. تو ہم نے کہا کہ حضرت اگر کوئی حضرت تشریف لائیں کہ سفر بنتا ہے تو ان کی موجودگی میں ہو جائے تو ایک بہت بڑا ان کا اعزاز ہے بچوں کا. جو ماں باپ کرواتے ہیں ان کو بھی پتا ہے سبق یاد دلانا, منزل یاد دلانا, سبق کے بارے میں فکر کرنا. پھر اس کے ماں باپ نے کئی مرتبہ کہ یار ہم نہیں کروا سکتے, چھوڑ دیتے بچوں کا جو مزاج. تو اسی لیے میں نے ان سے یہ درخواست کی تھی کہ انشاءاللہ جب سفر ہوگا تو اس موقع پر ایک اچھے انداز سے محفل ہوگی, ان کا اعزاز ہوگا. تو اس لیے ہمارے لیے بہت بڑی سعادت ہے, ان بچوں کے لیے بھی بہت بڑی سعادت ہے کہ حضرت کی موجودگی میں ان کی یہ محفل منعقد ہو رہی. اب میں حضرت محترم کا رکھا ہوں.
نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا, من يهده الله فلا مضل له ومن يضلل فلا هادي له. نشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان سيدنا ونبينا ومولانا محمدا عبده ورسوله بلغ الرساله واهدى الامانه ونفع الامه وكشف الامه. صلوات الله تعالى وسلامه عليه وعلى آله وأصحابه وأزواجه وأتباعه وصول الصلوات وأتم التحليات. أما بعد, أعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم. وإنه لتنزيل رب العالمين نزل به الروح الأمين على قلبك لتكون من المنذرين بلسان عربي مبين. صدق الله العظيم. برادران اسلام اور خواتین اسلام,
respected brothers and mothers and sisters,
جیسا کہ ابھی انہوں نے بیان فرمایا کہ یہ تقریب ہمارے لیے کتنی خوشی کی ہے.
Just like Maulana just mentioned that this gathering that we're having is a gathering of happiness and joy.
Is taqreeb ki azmat ka aur iske muhtaram hone ka andaaza wo karega jisko Allah ki azmat ka andaaza hai.
The one who can really benefit or have the importance of this gathering is the one who has the importance of Allah in his heart.
Isliye ki ye Allah ka kalam hai jiska hum kiya gaya hai.
Because what has been done, the accomplishment that has been done is that the kalam of Allah, the word of Allah has been memorized.
Ye Allah tabarak wa taala ki makhlooq nahi hai.
And this Quran is not makhlooq of Allah.
Ye Allah paak ki sifat hai.
This is actually a sifat and a quality of Allah.
Kainat mein sirf ek hi cheez hai jo makhlooq nahi hai.
There's only one thing in the universe which is not makhlooq.
Ye Allah ka kalam hai.
And this is the kalam of Allah.
اور اس میں اللہ تبارک و تعالی نے ساری قیامت تک آنے والی انسانیت کی کامیابی کے راز بتائے ہوئے
ہیں. And in this kalam of Allah, in this book of Allah, Allah سبحانہ وتعالی has put the secret of the success of all mankind.
اور انسانی زندگی کے جتنے شعبے ہوتے ہیں ان سارے شعبوں کے قواعد اور احکام اور تفصیلات بیان کیے ہیں.
And all the departments of life and all the departments and all the different shoba that are there, Allah سبحانہ وتعالی has put the guidelines in this book.
چاہے وہ سیاست کی ہوں, چاہے وہ داخلی آئی خاندان کے مسائل ہوں,
whether there was our issues relating to politics and running the country, whether it's issues relating to running the home and the whether there was our issues of adalat and justice and court cases, or whether there are other issues, these are all mentioned in Quran. Whether there was our issues really dealing with dealings and business and money transactions, or whether they are issues of rights of people, and hukuk is all mentioned in Quran.
चाहे वो आपस के आपस के दरमियान हो, बड़े बड़ों के छोटों के साथ, छोटों के बड़ों के साथ, रिश्तेदारों के साथ, औरत के मर्दों के साथ, मर्द की औरतों के साथ, हाकिम के महकूम के साथ, कितने भी रास्ते बनते हैं हकूक के, वो सब उसके अंत मौजूद हैं.
All the rights are mentioned in the Quran, whether the rights of the elders to the youngers, or the younger, the rights of the youngers for the elders, or the rights of the wife to the husband, rights of the husband to the wife, the rights of the rulers over the subjects, the rights of the subjects to the rulers. All these hukuk and rights and obligations are mentioned in the Quran al-Kareem. And the purpose of the Quran al-Kareem is actually even more than this. And what is that purpose beyond these other purposes? Is to so that we can recognize who Allah is and how Allah is.
چیز تو قرآن اے کلام حق شناس رونمائے ربنا با جاننا. روح فرماتے ہیں کہ قرآن کیا ہے اے کلام حق کو جاننے والے, یہ تمہارے پروردگار کی رونمائی ہے لوگوں کے سامنے. چہرہ دکھایا گیا ہے, اللہ پاک نے اپنا چہرہ دکھایا لوگوں کو, یہ ہے قرآن پاک کی
حقیقت. Allah subhanahu wa ta'ala. The ma'rifat of Allah, this is the purpose of the Quran. Showing Allah subhanahu wa ta'ala, showing himself, manifesting himself in this
Quran. So Allah subhanahu wa ta'ala jo hamare khaliq hain, malik hain, rab hain, hakim hain, kudrat wale hain, qadir mutlaq hain, unhone apni shaan ke itebar se kalam farmaya hai. اور وہ نازل فرمایا آقا انعامدار حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم پر, اس کو ہمارے بچوں نے یاد کیا, دعائیں محفوظ کیا, اس کی یہ تقریب ہے.
That Allah who is our Rabb and our Khalik and our Master and our Owner and our Sustainer, that Allah subhanahu wa ta'ala, He has made this, has revealed this Quran on Hazrat Muhammad sallallahu alayhi wa sallam, and that Quran which Allah revealed, this is the same Quran which our children have memorized with their tongues.
اگر کسی کے رکھے نے ڈاکٹری پاس کی اور اس نے پورا سرٹیفکیٹ مکمل ہو جانے کے بعد اور تجربہ بھی ہو جانے کے بعد عملی طور پر پھر کوئی تقریب کی, اس سے بہت بڑی تقریب ہے.
If a person, child was to become a doctor or have some other type of degree in terms of getting some education, some degree, this gathering of honoring the people who memorize, the kids who memorize Quran, this is much more significant and much more important than that such a gathering.
Aur aise hi duniya ki koi bhi taleem ka shoba ho aur business ke line se koi kitna hi paisa hi aata ho aur hukumati ahdon ke itebar se koi kitne hi badi position pe chala gaya ho, مثلاً کسی کو پریزیڈنٹشپ مل گئی, کسی کو وزارت مل گئی, کوئی کانگریس مین بن گیا, کوئی اور ہو گیا, اور اس نے کوئی تقریب منعقد کی, ایک مسلمان کے ایمان کی بات ہے کہ یہ اس سے بڑی ہے.
If a person were to have a gathering or a graduation or a ceremony to celebrate any position or any post or any type of kingdom or presidency or any type of worldly honor, a Muslim has this iman that this gathering in which you are honoring the Quran Kareem is more valuable and more honorable than those things.
اسی لیے عمر پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ جس آدمی کو قرآن پاک کا کچھ حصہ مل گیا, پھر اس کے بعد اس نے اس سے زیادہ بڑی چیز دنیا کی کسی بھی چیز کو سمجھا, اس نے اللہ کے کلام کی بے عزتی کی.
That is why Rasulullah sallallahu alaihi wasallam said to the meaning that the one who is blessed with Quran al-Kareem, the one whom Allah Ta'ala gave him the Quran, if he feels or he thinks or he considers somebody else who has something besides Quran, that person has something better than me, that person has actually disgraced and dishonored the ni'mat of Quran that Allah gave him.
Isliye Imam Abu Hanifa rahmatullahi alayhi ke bachche ne jab Quran Pak padha tha,
that is why when Imam Abu Hanifa rahmatullahi alayhi, when his child memorized Quran Kareem,
to unhone 100 gaaye kaat ke daawat ki.
He made a ceremony and made a gathering in which he sacrificed, slaughtered 100 cows and fed the people.
उनको समझते थे कि कुरान पाक क्या है,
आउट ऑफ ऑनर एंड रिस्पेक्ट एंड सिग्निफिकेंस ऑफ कुरान.
अब हमारा बच्चा हाफिज हो गया, अच्छा आपका बच्चा हाफिज हो गया.
Today we just say, oh mashallah, your child is become a hafiz.
The Allah se pata chalta hai ki are bichara ghareeb poor kuch nahi kar sakta, chalo yaad kar liya.
Sometimes with our way of talking, we make it feel as if, oh, it's not something special. He's a poor person, that's why he memorized the Quran. And this and the andaz or this manner of speaking actually shows how much a lack of respect that person has of Allah in his heart. And this so we can also tell by this way of how much respect of Rasulullah SAW this person has.
قرآن پاک اللہ پاک نے ان کا نازل فرمایا یہ معجزہ ان کو دیا گیا ان کی عظمتوں میں سب سے بڑی عظمت کی چیز اس کو شمار کیا جاتا ہے
because Allah subhanahu wa ta'ala revealed the Quran to Rasulullah sallallahu alaihi wasallam this is the one of the greatest honors and greatest ne'mat that Allah gave him
معراج کے واقعے سے بھی بڑی چیز ہے
this is even more honorable this giving of Quran or revealing of Quran to Rasulullah sallallahu alaihi wasallam is more honorable even than the معراج of Rasulullah
معراج ایک معجزہ ہے
The Mi'raj is one miracle of Allah
subhanahu wa ta'ala.
And the Quran Kareem is more than 6,000 miracles and mu'jizah.
Because
each and every ayat of the Quran is a mu'jizah and miracle of Allah. What our children have done is something very great in
our life.
This is something we have to explain to our children that what you've done, this accomplishment is a great task. And our family members and our relatives should also understand what a great accomplishment they have done.
Appreciate करना है उसको.
They should appreciate and honor
them. और ये इस वजह से नहीं है कि अगर हम appreciate नहीं करेंगे तो वो बेचारे ऐसा से कमतरी में चले जाएंगे. नहीं ये हकीकत है. हम माने तो भी ऐसे ही है, न माने तो भी ऐसे ही.
And this appreciation or honor is not because if you don't honor them, they will become disheartened or disappointed. But rather, this is the reality that we have to honor and respect them.
जब मुसलमान के दिल में कुरान पाक की वो अजमत आ जाए जी जो अल्लाह ने बनाई है और जो सहाबा किराम के दिल में थी तो फिर मुसलमान को अल्लाह पाक वो इज्जत देगा जो कुरान की वजह से दी जाती है
When the Muslims will honor the Quran Kareem, that Quran Kareem which Allah subhanahu wa ta'ala sent to Rasulullah sallallahu alaihi wasallam and the Sahaba recited, when the Muslims will honor the Quran Kareem, Allah subhanahu wa ta'ala will honor the Muslims with that due to that respect.
وہ زمانے میں معذب سے مسلمہ ہو کر اور ہم خواب میں تاریخ قرآن ہو کر
The Muslims were honorable at that time, who had attained dignity because of Quran Kareem. Today we have lost our honor because we have left Quran Kareem. That is why there are so many virtues of Quran.
और हिम करने वाला आदमी अल्लाह के खानदान में शामिल हो जाता है.
And the one who becomes happy with Quran, who does the Quran, he is part of the family of Allah Taala.
Allah पाक तो मेरी तो सुभान है, लेकिन अल्लाह ने हिम करने वालों को अपनी family बताया है.
Allah Subhanahu wa Taala is free from any family or any relatives, but he is the ahl of Allah. He has become in the close to Allah subhanahu
wa ta'ala. Itna qareeb banate hain Quran paak yaad karne wale.
Allah ta'ala makes such a person very close to him.
Jiska bachcha hafiz ho gaya, andaaza lagao ki wo Allah ke aadmiyon mein shamil ho gaya.
The one who becomes a hafiz of Quran, he has become one of the men of Allah subhanahu wa ta'ala.
Aur Allah ki fauj mein shamil ho gaya.
He's one of the army of Allah subhanahu wa ta'ala.
इसलिए कि अल्लाह पाक कयामत तक कुरान पाक को महफूज करने का वादा फरमाए
इसलिए अल्लाह रब्बुल आलमीन हैज प्रॉमिस्ड दैट ही विल प्रोटेक्ट दिस कुरान करीम अंटिल कयामत
और उसकी सूरत अल्लाह ने ये बनाई कि मुसलमान बच्चों के सीनों को उसमें महफूज फरमाते हैं
And how will Allah protect the Quran Kareem? Allah will protect the Quran Kareem by having it memorized by children, boys and girls.
इसलिए जो भी हाफिज हो जाता है तो अल्लाह तबारक व तआला के आदमियों में और अल्लाह के ग्रुप में शामिल हो जाता है.
So whoever becomes a hafiz of Quran, he has become the group of Allah or with Allah subhanahu wa ta'ala, very close to Allah.
इसलिए हदीस शरीफ में फरमाया गया कि हाफिज कुरान वो अल्लाह के घर का आदमी होता है.
That's why the hadith has come to the meaning that a person who is hafiz, he become the ahl of Allah with Allah subhanahu wa ta'ala.
اور میں نے جو آیتیں آپ کے سامنے پڑھی ہیں اس سے مجھے خاص بات عام کرنی مقصود ہے
And the ayat that I have mentioned to you in the beginning, I have some special points to tell you about that.
قرآن پاک کے بارے میں اللہ پاک فرما رہے ہیں کہ یہ رب العالمین کی طرف سے نازل کیا ہوا ہے
Allah says that this Quran Kareem is from رب العالمین
سارے عالم والوں کا رب
ہے Who is the رب and the sustainer of all the worlds
سب سے بڑا ہم جب اللہ کا ذکر کرتے ہیں تو اس کو قرآن کی تعلیم دیتے ہیں
When Allah wants to show mercy on somebody, Allah gives them the ta'aleem and the knowledge of Quran.
Ar-Rahman allam al-Quran. Rahman ne Quran ka ilm diya hai. Jis par bahut hi zyada rahman rahm karna hota hai, usko Quran ka ilm diya hai.
As Allah says in the Quran, Ar-Rahman, Allama al-Quran. The one who is Rahman, the one who is merciful and compassionate, that one, he is the one who taught Quran.
Rahman, Rahim ki us kain ko kehte hain, ke jiska kisi makhluk ke saath tatawun nahi ho sakta.
Rahman is that being who gives such compassion that no other creation can give such compassion.
Isiliye Rahman ka tasniya nahi aata.
That's why Rahman cannot be in the dual form.
Jama nahi aata.
There's no plural of Rahman.
Rahman ka muannath nahi aata.
There's no feminine form of Rahman.
Rahmana kisi ka naam nahi keh sakte.
You cannot keep on using somebody.
Rahmanan nahi keh sakte.
Nor can you say Rahmanan.
Rahmanun nahi keh sakte.
Nor can you say
Muslimun. Jama ka nahi aata. وجہ ہوتی ہے کہ رحم کی وہ خاص قسم جو کسی میں نہیں پائی جا سکتی اللہ کی لانا ویرا رہو جس کے کوئی نظیر نہیں ہوتی اس کے لیے جب رحم کا لفظ اللہ یوز فرماتے ہیں تو اس کے لیے رحمان بولتے ہیں
because Rahman is such a quality that nobody can share in that quality of Rahman and mercy like Allah subhanahu wa ta'ala has.
Isliye jisko Quran Pak milta hai Rahman usko diya hua hota hai. Ab Rahman Allah ne Quran.
And so whoever has learned Quran that Rahman has given him the Quran.
اسی لیے اللہ تعالیٰ کو رب العالمین
That's why Allah subhanahu wa ta'ala says that this Quran is for revelation from that Rabbul Alameen.
نظر بھی روح الامین اس کو روح الامین لے کر آئے ہیں
And who has brought this? روح الامین
یعنی جبرائیل علیہ السلام لے کر آئے ہیں
This is جبرائیل علیہ السلام
اس کے بعد اللہ نے فرمایا کہ علی قلبی کا یہ لے کر آئے ہیں محمد صلی اللہ علیہ وسلم کے قلب مبارک پر
Then Allah says that we have revealed this Quran on the heart, your heart, that is the heart of Rasulullah sallallahu alaihi wasallam.
Iski tafsir mein ulama ne ek baat farmayi hai.
In explanation of this, the ulama have explained.
Akhlaq Sufiya ne farmayi hai.
And the Sufis have explained.
Aur itni ajeeb hai main bato main kya karu agar aap waqai uski thodi bhi gehrai tak chale gaye to aapke andar ek khaas surur mehsoos hoga.
And if you were to understand this point and this intricate point, you would become so happy and so delighted with what this is.
Ulama ne farmaya hai, gaur se sunne ki baat hai, ke jis bande ka seena aur jis bande ka dil qalb-e-Muhammadi sallallahu alaihi wasallam se munasibat paida karta hai, usi mein Quran Pak aata hai.
The ulama, the sufiya, they explained that person whose heart has a connection with the heart of Rasulullah sallallahu alaihi wasallam, or that person who has their heart is resembling the heart of Rasulullah sallallahu alaihi wasallam, that type of heart Allah will give Quran.
इसलिए अल्लाह कल भी कहे अल्लाह मोहम्मद पर नाज़िल हुआ सल्लल्लाहु अलैहि वसल्लम.
Because this Quran was originally revealed to the قلب of Muhammad.
अब उस قلب से दूसरे قلب में मुंतकिल होने के लिए मुनासिबत चाहिए.
And for that Quran to be transferred to another heart, those hearts have to resemble.
अब अंदाजा कीजिए कि आपके बच्चे का क्या मुकाम हो गया जिसने कुरान पाक को याद किया.
Now imagine how honorable your child is who has learned the Quran.
उस बच्ची का क्या मुकाम हो गया जिसका قلب मोहम्मदी और कदर मोहम्मदी से मुनासिबत हो गई.
How honorable that child is whose heart has become resembling the heart of Rasulullah sallallahu alaihi
wasallam. इसलिए मेरे दोस्तों कुरान पाक को हाफिज बनाओ जितने बना सको.
That's why you should make as many people as many children happy as much as possible.
100% bana sakte ho to 100% bana lo.
Okay, 100% of the children should become happy.
Isliye ki dusre ka bachcha jo ehsaan haasil karega wo aapka bachcha to nahi hai usko to nahi milega na. वो खाना खाएगा तो आपके पेट भरता है
बिकॉज द ऑनर दैट योर अदर चाइल्ड गेट्स फ्रॉम मेमोराइजिंग कुरान योर चाइल्ड विल नॉट गेट अंटिल ही मेमोराइज इट इट्स लाइक फॉर पर्सन ईट्स द अदर पर्सन स्टमक विल नॉट गेट फुल
कौन सा मुसलमान है जो ये एजाज नहीं चाहता कि मेरा बच्चा भी हाफिज़ कुरान हो जाए
Which person does not want that his child should get this honor?
और मेरी बच्ची में हाफिज़ कुरान हो जाए
That his daughter should get this honor.
और आदमी को तो चाहिए कि वो खुद ही ये जज्बा रखता कि मैं ही हाफिज़ होता.
And every person should feel that I should become hafiz.
इसलिए जो बच्चा खाएगा नहीं तो बाप का पेट नहीं भरता.
Because if the child eats, the father is coming to get.
उसको भी अपना खाना अलग खाना ही पड़ता है.
The father has to eat his own food.
मगर हालात की वजह से अब हम निकल गए उस जगह से.
But because of conditions, we have Has that same.
मगर हम ये अपॉर्चुनिटी रखते हैं कि हमारी औलाद को वो दाज दे दे जो हमने हासिल कर दी
पर जी वी हैव आवर अपॉर्चुनिटी फॉर आवर चिल्ड्रन दैट वी कैन गिव देम अ वीक टू दैट
इसलिए मेरे दोस्तों ये बहुत बड़ी बात है कि जिस मुल्क में हम हैं उस मुल्क में हम अपने बच्चों की हिफाजत के वास्ते उनको कुरान पाक की तालीम पे लगाएं
That's why to preserve our children it is very important that we put them in the learning of Quran.
सबसे समझदार आदमी वो है जो अपने बच्चों को दीनी तालीम में डालता है.
The most smartest person is the one who puts his child in the deeni taleem and education.
और सबसे फूल और बेवकूफ आदमी वो है जो बिल्कुल दीनी तालीम नहीं दिलाते अपने बच्चों को दुनिया की एजुकेशन दिलाते.
The biggest fool and the dumb person is that who puts his deprives his children from deeni education and puts them into worldly education.
चाहे वो दुनिया में एतबार से कितनी बड़ी पोजिशन में
even if they have a very high status in dunya
usse zyada apne aulad ka barkhaw koi nahi
that person is very harm doing great harm to his children
اس لیے کہ قرآن پاک میں اللہ نے فرمایا ہے کہ اصل ماں باپ تو وہ ہوتے ہیں جو اپنے بچوں کو قیامت کے دن میں نقصان سے بچاتے ہیں.
The real parents are those parents who save their children from the difficulties of the day of judgment.
قُلْ إِنَّ الْخَاسِرِينَ الَّذِينَ خَسِرُوا أَنفُسَهُمْ وَأَهْلِيهِمْ يَوْمَ الْقِيَامَةِ. آپ یہ فرما دیجیے محمد صلی اللہ علیہ وسلم کہ اصل نقصان اٹھانے والے وہ ہیں جنہوں نے اپنا نقصان اور اپنی بیوی بچوں کا نقصان قیامت کے لیے کیا.
Allah says in Quran Kareem more or less to the meaning that the biggest losers of the day of judgment are those who will be failures themselves and their families on the day of judgment.
Deen bilkul hi nahi sikhaya.
Did not teach their deen any deen to their
family. Na namaz ke, na roze ke, na hukuk ke, na zikr ke, na tilawat ke, na Allah ki yaad ke.
Did not teach their children salat and Quran and zikr. Did not teach them anything.
Na unka culture islami, na unki tehzeeb islami.
Nor did they teach them Islamic culture, Islamic adab.
Na unko Islam se muhabbat hai, na deen se, na deen ke kaamon se muhabbat hai.
And did not instill in them the love of Islam and the love of the works of Islam.
اگر انہوں نے دولت کمانے والا علم حاصل کر لیا تو کیا کمائی کیا.
If they, the children were able to get the knowledge of obtaining wealth and amassing wealth, it's not such a big deal.
قارون کا پھر بھی مقابلہ نہیں کر سکے.
They still can't compare with قارون.
فرعون کا پھر بھی مقابلہ نہیں کر سکے.
They still can't compare with فرعون.
اور عاد و ثمود کا پھر بھی مقابلہ نہیں کر سکے.
They can't compare with قوم عاد و قوم ثمود.
قوم شعیب کا پھر بھی مقابلہ نہیں کر سکے.
They can't compare with the people of شعیب علیہ السلام.
اللہ یہ فرما رہا ہے کہ یہ دنیا کی چند روزہ زندگی بنانا آخرت سے محروم کر کے اپنے آپ کو کوئی سمجھداری نہیں.
As Allah said, more or less, to give dunya and to deprive of the akhirah, this is not something, this is foolishness.
This is a verse that says, إِنَّ الْخَاسِرِينَ الَّذِينَ خَسِرُوا أَنفُسَهُمْ وَأَهْلِيهِمْ يَوْمَ الْقِيَامَةِ عَلَىٰ ذَٰلِكَ هُوَ الْخُسْرَانُ الْمُبِينُ. سن لو کہ یہ بہت بڑا نقصان ہے.
Allah said that this is الْخُسْرَانُ الْمُبِينُ, this is the biggest loss.
لَهُمْ مِنْ فَوْقِهِمْ ظُلَلٌ مِنَ النَّارِ وَمِن تَحْتِهِمْ ظُلَلٌ. ان سے اوپر بھی آگ ہوگی, ان کے اپنے بچوں کے اوپر, ان کے نیچے بھی آگ ہوگی.
They will have fire above them, they will have fire below them as azab.
ذلك يخوف الله به عباده يا عبادي فاتقون. یہ وہ بات ہے کہ اللہ اپنے بندوں کو ڈراتا ہے, اے میرے بندوں ڈر جاؤ.
اللہ سبحانہ وتعالیٰ says اللہ تعالیٰ is making his slaves scared so that they can understand and be scared and fear of Allah.
پھر آخرت میں آ کے کہنے لگو کہ پروردگار تو 70 ماہ سے زیادہ محبت کرتا ہے.
Because then no one should complain to Allah that, Ya Allah, you are more merciful than 70 mothers.
ہم کو ہمارے بچوں کو کیوں عذاب دے گا.
Why are you putting us in عذاب.
اللہ پاک کے پاس رحم کا اور اللہ کے پاس کا قہر کا جو نظام ہے وہ انسانوں جیسا نہیں ہوتا.
The نظام of mercy of Allah and the نظام of punishment of Allah is not like a human system.
اللہ تبارک و تعالیٰ کسی سے متاثر ہو کے رحم نہیں کرتے.
Allah does not do mercy on somebody because he is affected by that person.
Allah ta'assub se subhan hai, Allah ke liye ayat hai wo baat.
Allah ta'ala does not get affected by anybody.
Wo kisi par rahm karna chahte hain to irade se rahm karte hain ki rahm karna hai ya nahi karna hai.
If Allah wants to show mercy on somebody, he does it from his own side and he decides that he will show mercy.
Allah kisi se naraaz hote hain to gusse mein aap se bahar nahi hote ki gusse mein gussa aa gaya aur fight maar gaya, aisa nahi hota.
It's not that now that Allah gets out of control so he gets angry and punishes somebody.
Allah ka husna irade se hota hai, ta'assur se nahi hota.
Allah ta'ala gets angry with his own will and intention, not out of being affected by somebody.
Ye insano ke kamyaab hone ya kaam hone ke zabte banaye hain.
That Allah Ta'ala has made a system of the insan being successful.
To rahm karne ke bhi raaste banaye, saza dene ke bhi raaste banaye.
To get the rahm of Allah there is some way and to get the punishment of Allah there is a way.
Isliye bana azali mein khawfu Allah bi ibadahu. Ye woh cheez hai ki Allah apne bandon ko darata hai. Ya ibadi fattaqu ya mere bandon dar jao.
This is the things by which Allah Subhanahu wa Ta'ala makes his slaves scared so that the slave will have fear of Allah.
Wal ladina tanabu ta'ud an ya'muruha. Jo log shaitan ki ibadat karne se apne ko bacha liye.
Those people who save themselves from worshipping the shaitan.
وَأَنَابُوا إِلَى اللَّهِ اور اللہ کی طرف جھک گئے, مائل ہو گئے.
And they went towards Allah Ta'ala.
لَهُمُ الْبُشْرَى ان کے لیے خوشخبری.
For them there is glad tidings.
فَبَشِّرِ الْعِبَادَ الَّذِينَ يَسْتَمِعُونَ الْقَوْلَ فَيَتَّبِعُونَ أَحْسَنَهُ. میرے بندوں کو خوشخبری دے دو جو میری بات سنتے ہیں اور اس پر عمل کرتے ہیں.
So give glad tidings to those who listen to my words and who follow and obey them.
اس لیے میرے بھائیوں اپنی اولاد کے بارے میں آج ہر مسلمان کو خاص طور پر فکر ہے.
That's why every person is worried about their children today.
اپنے بارے میں بھی ہونا چاہیے لیکن بہت کم ہے.
Today people are worried less about themselves but worried more about their children.
اب یہ بھی ایک بہت بڑی غلطی ہے کہ اپنی فکر کم ہو گئی.
This is also a mistake that we are not worried about ourselves.
بلکہ ہمارے وہ بھی آ جاتا ہے کہ حضرت ہمارا چھوڑ دو, ہمارا تو گزر گیا. ہمارے بچوں کا بولو.
Sometimes we say forget about us. We passed the time already. Let's worry about our children.
इसका मतलब ये है कि वो ये कहना चाहते हैं कि हम तो जन्नत ही हो गए.
What does that mean? The person says, as if he's saying, I'm already in jannat.
हमें अपने ईमान को कामिल करने के लिए कुछ करना नहीं है.
I don't have to do anything to perfect my iman.
हमें मगफिरत के लिए कुछ करना नहीं है.
I don't have to do anything to get forgiveness of Allah.
हमें जहन्नम से बचने के लिए कुछ करना नहीं है.
I don't have to do anything else to save myself from
jannat. हमें हुजूर की शफाअत लेने के लिए कुछ करना नहीं है.
I don't have to do anything to get the intercession of
Allah. हालांकि असली काम तो हमारा ही है.
Although the reality is that we should be worried about ourselves.
इसलिए हम अपने से गाफिल नहीं होना है.
We should not be neglectful of our own self.
और बच्चों पे जितनी मेहनत चाहिए उससे ज्यादा बड़ों पे है.
And the amount of effort needed for the children, even more is needed on ourselves.
बच्चे अगर इस वक्त चले गए तो सीधा जन्नत में जाएंगे.
Because if the children die right now, they will go straight to jannah.
हम इस वक्त अगर गए तो दरमियान में अटक जाएंगे.
And if we die right now, we'll be stuck in the middle.
पहले पूछा जाएगा हिसाब लो इसका क्या है क्या नहीं.
Because there will be hisab and reckoning for us.
इसलिए हमें अपनी फिक्र होना जरूरी है.
That's why we have to make fikr for ourselves.
हमारी औरतों को हमारी बहनों को अपनी फिक्र होना जरूरी है.
Our women folk, they themselves should make fikr for themselves.
मगर उसके साथ साथ ये भी है जिसको आज का हमारा कंसर्न है हमारी औलाद का क्या होगा हमारी जनरेशन का क्या होगा.
At the same time, we have to make concern of our children and our generation.
और ये हमारे अंदर ईमान बाकी रहने की अलामत है कि हमें अपने जनरेशन की फिक्र है.
And this is also a sign of iman that we are worried about our children's iman, that we have iman also.
क्योंकि जिनके दिलों में ईमान की हरारत खत्म हो गई भुज गई है उनको इसकी भी फिक्र नहीं रहेगी.
Because the person who does not have the spark of iman, he doesn't even care what's going to happen in the future.
बल्कि उसका उल्टा उनका ज़हन चलने लगा है.
So rather they think opposite.
उनकी औलाद वो अपने काफिर बनाने पर राजी है.
Sometimes they are happy or content if their kids become.
अपने औलाद को दहलिया और मुल्हिद और बेईमान बनाने पर राजी हो गए.
They are content if their kids become communist and atheist.
और कह रहे हैं हम तो जब आए थे इंडिया पाकिस्तान से तो वहीं अपना मजहब और दीन छोड़ के आए थे. अब ना हमें चाहिए ना हमारी औलाद को.
So people say we left our deen back in our own country. We don't want deen over here.
मगर अल्लाह का लाख लाख शुक्र है कि ये तबका वो तबका नहीं होता.
But alhamdulillah we are so the shukr of Allah that this gathering is not among those.
हमें बेइंतहा फिक्र है हमारी औलाद के बारे में.
We have a lot of concern for our children.
क्या उम्र गलत रास्ते पे न चले
जाए.
क्योंकि खुद हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फिक्र दिखाई
है. रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मेड अस कंसर्न अबाउट दिस.
फरमाया कि उस वक्त तुम कितनी परेशानी में आ जाओगे जब तुम्हारे जवान किसको फजूल में मुब्तला हो
जाएंगे. Worry when your youth will be in disobedience of Allah.
और उस वक्त तुम कितने परेशानी में आ जाओगे जब तुम्हारी बच्चियाँ तुम्हारी नाफरमानी पर आ जाएंगी.
And when you see your daughters disobeying you, how much worry.
सहाबा के जमाने में लड़कियों की नाफरमानी का कोई कंसेप्ट नहीं था.
At the time of Sahaba could not even think how could the daughters be disobedient.
कि वो नाफरमानी करके इधर उधर निकल जाएंगी.
How could daughters go just go anywhere?
वो दूसरों से शादी करने पे मायल हो जाएंगी.
How could they just marry without any permission?
उनके जहन में यह है कि जब लड़का अहले किताब से शादी कर सकता है तो लड़की क्यों नहीं कर सकती.
Today people think that just because a man may have an opportunity or to marry a ahle kitab, how come a woman can do the same thing?
और ये पहले दिन से अल्लाह ने नहीं रखा है कि मुसलमान औरत किसी अहले किताब से शादी नहीं कर सकती.
And it's never.
ये नहीं है कभी भी.
Never was there that a woman, a Muslim woman, can marry a non-Muslim.
अगर शादी करे तो वो शादी होती नहीं है.
Even if the nikah or the ceremony is there, it's not valid.
एक मौलाना बयान कर रहे थे कि बगैर वजू के नमाज नहीं होती.
One Maulana was giving a bayan that without wudu you can't do salah.
तो एक साहब खड़े हो गए कहेगा मैं पांच साल से पढ़ो मेरी हो रही.
I've been doing it for the last 5 years. What are you talking about?
अगर तुम जाके गैर मुस्लिम से शादी करो तो शादी थोड़ी होती है.
He said, so if somebody, a woman, a Muslim woman marries a non-Muslim man, it's not valid, it doesn't count.
और इस जमाने में मर्द भी अगर अहले किताब से दूसरी जगह शादी करे तो शादी नहीं होगी. बगैर शादी के रहना है शादी करके रहना एक ही बात.
And even if a man does it, marrying a non-Muslim woman, it will not be considered. It actually will be just.
पहले ज़माने के अहले किताब की बात अलग
है. Because it was actually referring to the people अहले किताब in the previous times.
अब के वक्त में ये अहकाम बाकी नहीं है.
In this time, those अहकाम are not valid.
और जगह के अतबार से भी मसले बदलते हैं बाद मरतबा.
And sometimes because of difference of place.
हालात के अतबार से भी बदलते हैं बाद मरतबा.
Because of different condition, different अहकाम are there.
इसलिए हमारे बच्चियों की नाफरमानी बगावत सरकशी का कोई कॉन्सेप्ट नहीं था.
At that time, they had no concept that the children can rebel against the
parents. इधर ताकत रिश्ता हो फरमा वो वक्त कैसा अजीब होगा जब औरतें जो है ना सरकशी पे आ जाएंगी. बच्चियां सरकशी पे आ जाएंगी. फतेहा इधर ताकत फतेहा तुम है ना कि तुम्हारी जवान लड़कियां बगावत पे आ जाएंगी.
The hadith says that when your young girls and daughters will rebel against you, what will happen to you at that time?
Aur tumhare naujawan jo fir to bulur par aa jayenge.
And your youth will go against you and will rebel against you.
Hum maa baap ki baat sunne wale nahi rahenge.
They will not obey the parents.
Ye woh daur hai jisme hum guzar rahe hain.
This is the time that we're going through now.
Is wajah se har parent ko ye fikr hai ki bure maahol se apne bachchon ko kaise bachana.
So every parent is concerned how we can save his children from the bad.
Buri aadaton se kaise bachana.
How we can save him from bad habits.
Islam par jeene, Islam par marne ke halaat unke liye kaise rakhna.
How we can teach them the way to live according to Islam.
Iske liye mere dosto pehle se musalman ko fikr karni padti hai.
That is why a Muslim should make concern his
job. Jab mahol bure se bura ho jata hai to fir apni fikr ko bhi aur samajhna padta hai.
Because when the environment gets bad, it even needs to be done more to have concern.
Jab mahol bigda hua nahi tha tab musalmanon ki aurte aur musalmanon ke mard jo jazbe rakhte the apni aulad ke bare mein wo ajeeb hote the.
When the environment was not bad, the jazba and the desires and the feelings of the Muslim was different.
Wo Allah ke deen ke liye apne aulad ko khidmat ke liye waqf karna chahte
hain. The parents were willing to make their children waqf and donate them for the deen of Allah.
Unke zehen mein ye hota tha ki hamare kaam chahe aulad aaye ya na aaye, hamare budhape ki gaadi bane ya na bane, Allah ke kaam aa jaye.
Their attitude and their mentality of the parents of that time was that whether our children can benefit us or not doesn't matter, as long as they are benefiting the deen of Allah.
Zamane ki auraton ka mizaj ye tha ki unke dil mein ye hota tha ki ye bachcha bas mere Allah ko raazi karne wala aur mere Allah ke kaam ka hai.
Every woman was thinking and feeling and had the attitude how my child can make Allah happy.
Quran Pak mein ek waqia bayan kiya gaya hai.
The Quran Kareem Allah mein chhe one episode
ki dil mein to bas
hai log de.
Acha aage bata. Kyunki waqia chalega de inde ke bhai.
Koi
baat. Chal usko matlab karunga main inshaAllah.
Koi baat.
Allah subhanahu wa ta'ala ne ek ayat ek aurat ka qissa sunaya hai.
Allah Ta'ala has made a story of one of woman in the Quran.
Jab Allah Ta'ala kisi aurat ko bhi pasand karte hain na to usko mardon ke liye bhi sabab bana lete hain.
When Allah Ta'ala loves a woman, Allah Ta'ala makes her a role model even for men.
Allah ke mehboob hone ke liye mard aur aurat ki taqseem nahi hai.
So become mehboob and beloved of Allah, a woman can be mehboob and
beloved. Isliye Allah ke yahan martaba banane ke waste aurat aur mard barabar hai.
Because to get close to Allah, a woman and a man both can get close to
him. Isliye subhanallah ka jo sawab mard ko hai, subhanallah ka wo sawab aurat ko hai.
Whatever reward a man gets for saying subhanallah, the woman also gets the same reward.
Tilawat ka jo sawab usko hai, tilawat ka wo sawab usko hai.
Whatever reward a man gets for making tilawat, the woman will also get.
Isliye Allah ki nazdeeki ke etebar se jab koi Allah ki nazdeeki ka kaam aurat bhi karti hai, waqtala shanu ne usko auraton ke liye bhi namuna banaya, mardon ke liye bhi namuna banaya.
When a woman does something to get close to Allah, she's become the role model for other women and also role model for men also.
Jaise hum sab jante hain ki Hajra ne jo Safa Marwa ke darmiyan mein sa'i ki, Allah ko wala itni pasand aayi ki qiyamah tak aane wale logon par Safa Marwa ke sa'i ko wajib kar
diya. Like Hajra alayhi salam, she made the sa'i between Safa and Marwa, she ran between the two mountains. Allah made her a role model for all the people coming until Qiyamah.
Hatta ke sarkar aaye, sarkar se bhi wajib.
Even Rasulullah SAW himself was made to copy her.
Sahaba aaye, Khulafa-e Rashidin aaye, un par bhi wajib.
Sahaba, Khulafa-e Rashid, they also copy her.
Awliya Allah aaye, un par bhi wajib.
All the walis of Allah, they also copy her.
Qiyamah tak jo bhi aayega, us par Safa Marwa ke sa'i wajib.
All the people coming until their judgment.
Inna Safa wal Marwa min shaa'irillah.
Safa and Marwa are from the signs of Allah.
Aise Allah tumhara bata rahe hain ki waqia bayan karna hai Muslimano ke liye, ki Muslimano isko yaad rakho.
Allah Ta'ala has made this type of role model for us.
Idh qalat imra'atu Imran, farmaya yaad rakho us waqt ko jab Imran ki biwi ne kaha.
Allah mentions the wife of Imran.
Ki yaad karo, idh jo hai usse pehle uturu hota hai. Yaad rakho us waqt ko jab Imran ki biwi ne kaha.
Remind and remember, remind yourself when the wife of Imran she said.
Kyun remind kare bhai? Kyun remind kare? Yaad kyun rakhna hai?
Why should we remember this?
Iska matlab ye hai ki hamare liye usme kuch baat hai, jab bhi to yaad rakhne ko farmaya ja raha hai.
Because Allah wants us to take some lessons from it.
Farmaya Imran ki biwi ne kaha tha.
Imran's wife said.
Allah subhanahu wa ta'ala ki aadat ye hai ki siwaye Maryam ki auraton ka naam nahi lete.
This is the habit of Allah. Besides the name of Maryam, Allah did not take.
Aur Maryam ka naam isliye lete hain ki unko khuda ki biwi banaya gaya, to unko bandi hona batane ke liye, makhlooq hona batane ke liye unka naam diya gaya, kyunki unko khuda bana liya gaya tha.
And the reason Allah Ta'ala mentioned Maryam alayhi salam's name is so that people could know that the wrong belief that people have made of making her God and Mahmood, so to clarify that in the Quran.
Bakiya Imran ki biwi ka naam nahi bayan kiya.
The name of Imran's wife was not mentioned in the
Quran. Shaista ji sikhata hai, tehzeeb sikhata hai.
Allah, the Quran teaches us adab and respect and etiquette.
کسی کا نام لینے کے بعد، کسی کا انٹروڈکشن کرانے کے بعد، کسی کی صورت دکھانے کے بعد جو اندر گیٹ کھیلتا ہے نا دماغ، اس کو اللہ سب سے زیادہ جانتا ہے.
When a person sees the image of somebody, the effect, when we see the name, when we hear the name of somebody,
aur kisi ki surat dekhte hain,
when we see the image of somebody,
aur kisi se taaruf hota hai,
when we are introduced to somebody,
to phir insano ka dhyan jis cheez se khelta hai usko Allah sabse zyada jante hain.
Allah knows what goes on in the mind of a person after this,
aur dil ke andar jo cheezein khelti hain usko khoob jante hain.
Whatever is coming in the heart, Allah knows those feelings also.
Allah pak ka mamla hamare jaisa nahi hai. اللہ کو معلوم ہے کہ دل کیسا اس کا صاف رہے گا.
اللہ نوز واٹس ان آور ہارٹ.
اس لیے اللہ پاک نے عمران کا عمران فرمایا، عمران کی بیوی،
دیٹس وائی اللہ سیڈ دی وائف آف عمران،
نام وام کا ذکر نہیں آتا.
اللہ نے نہ مینشن ہر نیم.
انہوں نے کیا سنبھالا جس کو اللہ پاک نے اتنا پسند کیا تو قرآن پاک میں اتارا.
Why? What did she do so much that Allah تعالیٰ mentioned her in Quran?
رب انی نظرت لک ما فی بطنی محررا. پروردگار میں نظر مانتی ہوں کہ جو میرے پیٹ میں ہے وہ امید سے تھی، پیگنسی جو میرے پیٹ میں ہے میں اس کے لیے نظر مانتی ہوں کہ یہ آپ کے لیے وقف ہوگا.
بڑے سیدھو شی میرا واو اینڈ شی میرا پرومس دیٹ یا اللہ whatever my the baby I was going to be born, she was pregnant, I have made it waqf and I'm donating this baby for the service of Allah.
پہلے سے نظر مانی.
She had made this vow before.
اور نظر جو ہوتی ہے نا باقی کو زیادہ ہوتی ہے، پوری کرنا ضروری ہوتا ہے.
A person makes nazar or vow, it's necessary to fulfill that vow.
جیسے کوئی آدمی نظر مان لے کہ میں 10 رکعت نماز پڑھوں گا تو 10 رکعت اور کام اس کا ہو گیا تو 10 رکعت پڑھنا پڑتا ہے.
A person, for example, he said, if this happens, I will make 10 rakat. If that happens, he has to make those 10 rakat.
بھائیو کو نظر ہو، اپنی نظر کو پوری کرو.
Allah said in the Quran, you have to fulfill your vow.
وہ کہے انی نظر تو لگا معافی بطنی محررہ فتقبل منی، اور دعا کر رہی ہے کہ پروردگار قبول فرما لیجیے.
So she's making a vow that the child which is going to be born, I have made it, donated for the service of Allah. Oh Allah, accept it from me.
انک انت سمیع العلیم، آپ سننے والے ہیں اور آپ جاننے والے ہیں کہ میں اپنے دل کے کن جذبات سے یہ نظر مانگ رہا
ہوں. And then she's saying, Ya Allah, you are listening and hearing and knowing and you know what intentions I have.
فرما وضعتها قالت رب انی وضعتها انثى. جب ڈلیوری ہوئی تو لڑکی پیدا ہوئی.
And when the baby was delivered, found out that she was a girl.
ان کے ابا کا انتقال ہو گیا تھا، یعنی ان کے شوہر کا انتقال ہو گیا تھا.
Her husband had died.
عمران کا. اور عمران جو ہے نا بیت المقدس کے امام تھے اس زمانے میں.
عمران was the imam of بیت المقدس.
تو لڑکی پیدا ہوئی، ان کو اندازہ تھا کہ لڑکا ہوگا.
She expected a boy to be born.
قال رب انی وضعتها انثى. کہنے لگی پروردگار یہ تو بچے ہوں گے.
Then she told Allah, Ya Allah, this is a girl.
واللہ اعلم بما وضعت. اور اللہ پاک زیادہ جانتے ہیں کہ کیا ہوگا ان کو، کیونکہ انہوں نے دیا ہے.
اللہ سے آئی نو ویر وٹ یو ہیو ٹو ڈو.
اور فرما وہی جب نظر کر ان کا، اگر لڑکا دیتا تو ویسا نہ ہوتا جیسے جو میں نے لڑکی دے کے اس سے احسان کیا ہے.
Then Allah says that by giving you a boy you would not have done as much honor as I have done by giving you a daughter.
کیوں اس بات ہے کہ وہ لڑکی کیا ہے، وہ لڑکی کے ساتھ کیا ہونے والا ہے بعد میں وہ نہیں جانتے.
Because this is not an ordinary daughter. What was going to happen with this girl is something Allah knew and how special she was.
کیونکہ وہ لڑکی کون سی تھی، وہ انی سمیتھا مریم، میں نے اس کا نام مریم رکھا ہے.
Because this is that daughter whom I have named Maryam.
یہ حضرت مریم کی امی کا قصہ ہے.
This is the story of the mother of Maryam.
پھر اس کے بعد میں جب لڑکی پیدا ہو گئی تو جو ان کو کنسرن تھا، جو فکر تھی حضرت مریم کی امی کو، وہ بھی بڑی اچھی تھی.
So after she was born Maryam, now her mother had concern.
وَإِنِّي أُعِيدُ حَافِظَ وَذُرِّيَّتَهَا مِنَ الشَّيْطَانِ الرَّجِيمِ. پروردگار میں اس کو پناہ میں دیتی ہوں اور اس سے جو اولاد ہوگی اس کو پناہ میں دیتی ہوں شیطان سے بچا دوں گی.
Then she made dua to Allah, Ya Allah, I seek your protection that Allah, that you should protect her and her progeny from shaitan.
Iska naseeb aisa ho jaye, ye padh likh ke aisa ho jaye, ye bada ho jaye, isko green card mil jaye, iski lene wala ye citizen ho jaye, aur ye bahar bada university se bahar, ye sab nahi tha dimag mein. Bada businessman ho jaye aur badi dena wala achhi jagah king point ban jaye, kisi shahzade ke kaam ho jaye, ye sab kuch nahi. Bas ek hi fikr thi ki kaisa ye shaitan se bache.
Dua was how she could be, her daughter could be safe from shaitan, not how she could become a get university degrees or worldly pomp, pomp and show or anything, but rather how she could be safe from shaitan.
Jo jis wajah se itna bayan kiya ja raha hai wo ye sabak dena chahta hai Allah par.
This is the lesson.
Mentality kaisi honi chahiye.
This is the lesson Allah wants to tell us, that what mentality the parents should have.
فَتَقَبَّلَ رَبُّهَا بِقَبُولِ الْحَسَنِ وَأَنبَتَهَا نَبَاتًا حَسَنًا. رب نے قبول کر لیا ان کو، بہترین قبول کرنا اور پرورش کی ان کی بہترین پرورش.
And Allah subhanahu wa ta'ala accepted from her and Allah subhanahu wa ta'ala gave her children and made them raise very nicely.
Yani unko bhi qubool kar liya waqf hone ki aayat se.
And Allah Taala accepted her niyat of making her daughter or her child waqf.
Waqf wala hath kar liya aur unki tarbiyat ke waaste zimmedar bana diya Zakariya ko.
Then Zakariya Islam started to take care of Maryam.
Zakariya Islam khalu hai Hazrat Maryam ki.
Zakariya Islam is the uncle of Maryam.
Unhone tarbiyat ki. और जब अल्लाह पाक ने उनसे उनकी तरबियत ली तो उनको जो कबूलियत हासिल हुई बहुत जल्दी वो औलिया अल्लाह में शामिल हो गए.
एंड द शी बिकेम वेरी क्विकली वन ऑफ द फ्रेंड्स ऑफ अल्लाह.
इतनी हुई तो कुरान पाक में उनकी करामत का जिक्र किया गया.
सो मच सो दैट अल्लाह ताला मेंशंस हर करामत इन कुरान.
कुल्लमा रहला अलैहा ज़करिया अल-महराम वजद अंदहा रिज़्का. जब ज़करिया महराम में जाते जहां हजरत मरियम इबादत किया करती थी वहां पे रिज़्क को पाते.
Whenever Zakariya alayhi salam used to go visit her in her room, he would always find that she would have rizq and food with her.
Aur bagair mausam ke phal rakhe hue hote
the. And she would have fruits which were against the season.
Qala ya Maryam wa anna laki hadha. Usse Maryam ye kahan se aa gaya?
So he would ask her, where did you get this from, O Maryam?
Qala huwa min indillah. Farmaya Allah ke paas hai.
She would say, this is from Allah.
Inna Allah yarzuqu man yasha bi ghayri hisab.
Verily Allah gives to whom he likes without any.
अल्लाह के लिए वक्फ करने के बाद जो सबसे ज्यादा आदमी को दिमाग सताता है वो ये है कि ये खाएगा काटना है.
Because when a person makes his child work for Allah or work up for the deen of Allah, the biggest concern is usually how, where is he going to eat from?
इसी वजह से खाना वाले मुखालफत करते हैं.
That's why the relatives, they usually stop the person.
इसलिए शौहर की बीवी मुखालफत करती है.
That's why the wife also says to that.
और बीवी की शौहर मुखालफत करता है.
The husband also says no.
इसीलिए माँ बाप पहले तो सोचते हैं कि उसको दीनी तालीम दिलाएंगे फिर अचानक माइंड चेंज कर देते
हैं. Sometimes they think first we'll give him deen education but then they change their mind.
ये क्या होगा, इसका मुस्तकबिल क्या होगा?
What will happen to
ये खाएगा कहाँ से?
Where will he eat?
है कि अल्लाह पाक उसी का जवाब दे रहे
हो. दिस इज द सेम थिंग अल्लाह वांट्स टू.
इसलिए करामत भी थी उनको तो ये टाइप की थी. हालांकि दूसरे भी दे सकते थे ना.
द करामत अल्लाह गेव हर वाज दिस टाइप ऑफ करामत.
वो ये है कि तुम तो जो है ना मौसम में खाओगे वो मौसम में भी खाएगा बगैर मौसम में भी खाएगा.
दैट्स व्हाई दैट दिस पर्सन दिस चाइल्ड यू आर मेकिंग वर्क फॉर देम ही वुड ईट. You eat only according to the season. You will eat even against the season.
इसी वजह से आप देखेंगे कि अल्लाह के दीन के काम करने वाले के वास्ते अल्लाह पाक जो दरवाजे खुलते हैं रहमतों के बरकतों के आखिरत में जो खुलेंगे वो तो खुलेंगे ही, लेकिन इज्जत हो दौलत हो रिस्क हो सहूलत हो और लोगों के दरमियान में एहतराम हो वो सब अल्लाह पाक अल्लाह के लिए वक्त होने को कैसे बरामद फरमाते हैं सब इंसान लोग अपने आंखों में मुशाहिदा करते हैं.
That is why we see the people who are devoted to the deen and they've been waqf for deen. Of course, in akhirat they will get, but even in dunya, Allah gives them ease and comfort and honor and respect.
Allah Taala ko pata hai ki ye nizam hai, jo wo apne kaam par deen ki cheezon ke upar parda dal ke rakhte hain thoda sadaqi ka.
Allah Subhanahu wa Taala has put covering and a veil under things of deen.
Taaki log deen ko dunya ke liye na kare.
So that people will not do works of deen for the sake of dunya.
Deen to sirf Allah ke liye hota hai.
So that they do works of deen only.
Deen ka kaam sirf Allah ke liye hota hai.
They do it only for the sake of Allah.
Is wajah se shaitan hai ye jo satata hai mujhe aur hamare khandan walon ko aur doston ko ahbab ko ki sochta hai ki ye log khaane peene kahan se.
This is from shaitan actually. That shaitan is making us think that where will these people eat from.
Duniya mein beshumar education mein log hain aur jab kitne educated hone ke bawajood berozgar hain.
There are so many people who are educated with degrees but they don't have jobs.
Magar ek aap hi ek maulvi aapne bata sakte jo berozgar hai.
But one hafiz mashallah one alim you cannot see show him.
Halanki uske paas kuch bhi nahi hai magar sab kuch
hai. There is not anything but still here.
Koi kaam uska nahi rukta.
All of his work
is bachchon ki uski shaadiyan hote barabar.
His children are getting married also.
Jo masla usko pesh aata hai wo masla saal nahi hua aisa nahi rehta.
Whatever problems he has, Allah Taala solves them.
वो तो ये है कि कुछ गैब की ऐसी नज़म अल्लाह करता है कि जो पर्दा भी रखना है काम भी होना है.
Allah Taala has put some veil and covering, so Allah wants the work to happen, but also Allah Taala does not want it to manifest.
और ये वहाँ होता है जहाँ माहौल नहीं है.
And this happens when there is not an environment.
जब माहौल बन जाता है ना तो फिर अल्लाह पाक खुला ओपन नहीं देते हैं.
When the environment is made, then Allah gives openly.
जैसे सहाबा को दिया, उनके बच्चों को दिया.
Like sahaba and their children.
सहाबा के बच्चे जो हाफिज हो जाते थे जो आलिम हो जाते थे उनके 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 खिदमत में जो है ना जो सिलसिला था उनकी इज्जत का उनके आनर का उनकी खिदमत का हम सोच भी नहीं सकते कि अल्लाह पाक ने कितना बड़ा मुकाम उनको दिया था. काजी और कजा वो होते थे, सब जज वो होते थे, सदर काजी वो होते थे, सुरते के जिम्मेदार वो होते थे, जितने बड़े बड़े ओहदे हैं उन ओहदों पर हाफिज भी होते थे, आलिम भी होते थे, मुफ्ती भी होते थे. क्योंकि वो माहौल बन गया था तो अल्लाह पाक ने कुरान की बरकतें जाहिरन भी दे दी थी. जब माहौल निकल गया تو پھر وہ چیز تھوڑی سی چھپا دی گئی تاکہ لوگ دنیا کو اس سے دنیا کے لیے استعمال نہ کریں دین کو.
اتھان صحابہ یو سی دیٹ دیئر چلڈرن اینڈ دیئر فادر دیئر واز دی ون ہو بیک قابل خدا تو دی ججز اینڈ دی ہیڈ اف دی ڈپارٹمنٹ اینڈ بیکاز دی انوائرمنٹ واز میڈ اللہ سبحانہ و تعالی میڈ اٹ اوپن اینڈ اللہ سبحانہ و تعالی میڈ اٹ ایزی فار ایوری ون.
صحابہ نہیں صحابہ تو تابعین تبع تابعین تبع اتباع تابعین جیسے آگے سلسلہ چلتا گیا اور اسلام کی شوکت ظاہر ہوتی چلی گئی اتنا زیادہ کفار اور علماء اور ائمہ کے ساتھ اللہ پاک نے عزت اور آمری کا نظام بڑھا دیا.
As the shaukat and glory of Islam spread, Allah subhanahu wa ta'ala gave more and more honor to the ulama and muftis and the khufaz of that time.
And Abdullah ibn Mubarak ko theek aayi to unke jo shagird baithe hue the unhone ya rahmatullah kaha.
Abdullah ibn Mubarak rahmatullah alayhi he sneezed and the people in the audience said ya rahmatullah.
So badshah ke palace mein awaaz gayi.
So it was so loud that the noise went to the palace of the king.
Usne socha ki koi bahar hangama ho gaya hai.
So the king thought that maybe there's some riots going on outside.
اسے یہ کیا ہو گیا؟
اسے وہ ہاتھ نہ اٹھا
رہے کہ کچھ بھی نہیں وہ حضرت جو ہیں انہوں نے سیکھا تھا تو ان کے خادموں نے یہ رحمت اللہ کہا.
Then all that happened that he sneezed and the people said Yarhamukallah.
میں نے کہا کہ ان لوگوں کی عزت ہے یار ان کے چھینک میں جو آواز ہے ہم اگر لوگوں سے تقدیر نہیں کہہ رہا ہے تب بھی نہیں نکلتی.
Said what honor these people have. They just sneeze and so many people say are so loud. If we try to make the people say تقدیر اللہ اکبر it doesn't be as loud as loud as they are.
کیونکہ ان کی دنیا کے اعتبار سے شوکت تھی لیکن دلوں میں وہ احترام اور عزت نہیں تھی.
Because he was the king, he had worldly power, but he did not have the same respect as
him. इसलिए मेरे दोस्तों इसकी फिक्र नहीं करना है कि हमारी औलाद आएगी कहां से.
So nothing where will our children eat.
देखो सबका रब अल्लाह है सबका राजिक अल्लाह है.
Because the Rabb is Allah is Rabb and Razik for
everyone. और ये अल्लाह के काम के लिए एक आदमी वक्फ हो रहा है बाकी औलाद वक्फ हो रही है.
And my child is becoming donated for the service of deen.
इसलिए मैं आपसे वक्त अगर वक्त होता तो थोड़ी सी बात करता इसको तफसीली लेकिन मुख्तसर सी गुजारिश करके एक बात बोलूंगा कि जो कुरान पाक अल्लाह पाक ने नाजिल फरमाया है ये कुरान अपने अल्फाज के साथ में भी है और ये कुरान अपने मतालिब और मजामीन के साथ में भी है.
And this Quran Kareem does not only have words but it has also has meanings and purposes behind
it. आप समझ सकते हैं कि उसके माना और मतलब ही असल है.
And actually the meaning and purpose of Quran is the main thing.
इसलिए जैसे अल्लाह के कलाम की हिफाजत अल्फाज के जरिए से है ऐसे अल्लाह के कलाम की हिफाजत उसकी तफसीर के जरिए से उसकी तहकीक के जरिए से उसके मजामीन के जरिए से उसके अहकाम के जरिए से करना है.
And just like the protection of Quran is with the words of Quran also but also in the meanings of Quran and the purpose of Quran also has to be preserved.
Isliye jaisi fazilat alfaz ko yaad karne ki hai waisi fazilat uske maani aur mazameen ko seekhne ki hai.
Just like there's reward and virtues for memorizing the words of Quran there's also virtue the same rewards and virtues for memorizing and learning the meanings of Quran.
Na sir balki matlab ye hai ki hafiz ko to 10 aadmiyon ki shafaat ka mauka diya jayega lekin alim ko 70 की शफात का मौका दिया जाएगा.
एक्चुअली देयर इज मोर रिवॉर्डिंग द हाफिज इज एबल टू ब्रिंग 10 पीपल आउट ऑफ जहन्नम एंड डू सिफारिश एंड इंटरसेक्शन फॉर देम. द आलिम विल बी एबल टू डू सिफारिश एंड इंटरसेक्शन फॉर 70 पीपल 70.
इसे अंदाजा फरमाइए कि 7 गुना ज्यादा उसको फजीलत हासिल है.
सो दिस 7 टाइम्स मोर रिवॉर्ड for becoming an alim.
Kyun is baat hai ki wo Quran Pak ke mazameen aur ahkam ko janta hai.
Why? Because the alim knows the purpose and meaning of Quran.
Isliye Hazrat Pak Rasool ne farmaya ke fazlul alim ala al abid ka fazli ala adnakum. Alim ki fazilat gair alim deendar par abid par gunahgar aadmi par nahi deendar par aisi hai jaise meri fazilat tum par. Hazrat Pak Rasool ne farmaya.
That's why Rasulullah said that the comparison of alim to a non alim is like my comparison to the lowest amongst you and Rasulullah sometimes comparing to a simple person but a person who is pious and alim is much more virtuous than that person.
Ab andaza hua agar ye hadith mein na hota to maulvi bol deta ye baat to gardan maar dete tha kitab pak kar raha hu.
If this was not mentioned in hadith and some alim would have mentioned this then he would try to get beat up.
مگر اللہ کے رسول صلی اللہ علیہ وسلم نے یہ بات فرمائی ہے سمجھانے کے لیے کہ اثرن اللہ کے کلام کو زندہ رکھنا اویلیبل رکھنا امت انسانیت کے واسطے اور اللہ کے کلام کے احکام اور مضامین کو اویلیبل رکھنا یہ کتنا زیادہ اہم ہے انسانیت کو بھی پر چلنے کے لیے.
Because is the what is the purpose of the alim to keep the orders of Allah available and so that people can practice it. For this Allah Taala has put so much virtue in becoming an alim.
Hafizon ne ye bhi kiya isliye Quran Pak 1400 saal ke bawajood aaj tak bilkul the.
Because the hufaz are memorizing Quran is the same Quran which was revealed 1400 years ago.
Ulama ne fuqaha ne muftiyon ne mustahidin ne mehnat ki isliye aaj 1400 saal ke baad bhi deen apni tahqeeqat ke sath bilkul aisi.
because of the ulama and muftiyan and muhaddiseen, they have made effort. That is why the deen is the same as the deen of 1400 years
ago.
And they can tell you of the rulings for any department of deen. In one morning or one day, so many different masail come and questions, they can answer all of them.
Kisi ko ghusl ka, kisi ko wudu ka, kisi ko namaz ka, kisi ko roze ka, kisi ko nirkan ka, kisi ko nikah ka, kisi ko talaq ka, kisi ko umre ka, kisi ko haj ka. Koi masla kisi ko pesh aa jaye, Quran mein kya hai, hadith mein kya hai, alim usko available rehta hai.
Whether the issue deals with ghusl or wudu or inheritance or marriage or divorce, whatever it may be, the alim can find out what is in the Quran.
Isliye fazilat hai uski.
That's why there is virtue.
Taaki puri duniya mein jo aadmi Allah Rasool ke hukum ke mutabik karna chahe, uske liye Allah ka hukum available hona chahiye. Usko maloom ho sake kya hai kya.
It is anybody who wants to follow the deen, he should be able to follow it. This is making available the deen for everybody.
Isliye mere dosto, main aapko guzarish karunga ki khali hafiz banane par qiraat mat karo.
That's why you should not make your children only hafiz.
Hafiz banane ke baad usko mehfooz rakhna bhi ek kaam hai.
Because even after making them hafiz, you have to protect their head.
Hafiz ko mehfooz aap jab hi bana sakte hain jab usko college mein jane se pehle kuch security faraham kar dein. Safety faraham kar dein.
Before sending them to college, you have to make some security of that hafiz first.
Warna hafiz gayab ho jata hai.
Otherwise, the hafiz will be lost.
Sare log dekh rahe hain apni duniya, apni aankhon se dekh rahe hain ki jitne hafiz jo hai na college aur university mein jaake gayab ho jate hain.
Because so many of our hafiz are losing their Quran when they're going to other environments.
Kyunki jaise humko alqariyat aur malqariyat humne suna uska matlab nahi maloom. उसको भी कुरान का मतलब नहीं मालूम.
Because the hafiz doesn't memorize know the meaning of Quran yet.
तो इसलिए उसको क्या मालूम है कि वो क्या चीज है जो अल्लाह को पसंद है, वो क्या चीज है जो अल्लाह को नापसंद है.
So he doesn't really know what Allah wants and what Allah doesn't want.
फजीलत तो अल्फाज को सेव करने की है.
The fadila he got by memorizing.
उसका भाव काम है, उसको फायदा होगा उसका.
Then he will get benefit of course.
लेकिन इंसानियत के लिए, उम्मत के लिए उसके साथ साथ उसके मतालिब और मजामीन को जानना है.
But to benefit the humanity, you know, you need to know the meanings of those words.
This wajah se alim banana zaruri hai.
That's why to make alim is necessary.
Hafiz bana ke qinaat mat karo.
Don't just make them hafiz.
Unko alim banao.
Make them alim.
Unko mufti banao.
Make them mufti.
Unko deen ka da'i banao.
Make them da'i.
Unko Allah ke deen ka alamdardar banao.
Make them the workers of the deen.
Aur aakhri baat ye hai ki Imran ki tarah unko Allah ke liye waqf kar do.
And just like the wife of Imran, make them devoted and donate for them for the service.
Tumhare khane peene mein kami nahi aayegi. उसके भी खाने पीने में कमी नहीं आएगी.
There will be no decrease in your food.
इस वक्त इंसानियत को जरूरत है इस चीज की.
The इंसानियत needs this.
इस वक्त अमेरिका को जरूरत है इस चीज की.
अमेरिका needs this.
मुसलमानों में इस्लाम को इस्तेमाल करने में, मुसलमानों को इस मुल्क में इस्तेमाल करने में सबसे ज्यादा जरूरत उलमा और मुफ्तियों की.
To establish deen in this country, in this world, the biggest need is for ulama and muftis.
आप बड़ी बड़ी मस्जिदें भी बनाओगे तो काम नहीं चलेगा.
जस्ट बाई मेकिंग बिग मस्जिद इज नॉट एनफ.
असल ये है कि लोगों में दीन को जिंदा रखना और लोगों की तरबियत करना और लोगों के अंदर शौक लाना, उनको उनके अंदर अवेयरनेस लाना, ये इमारत बनाने से नहीं होता.
इज द मेन थिंग इज टू पुट द लव ऑफ दीन एंड इंपॉर्टेंस ऑफ दीन एंड तरबियत इन द पीपल. दिस इज नॉट दिस विल नॉट हैपन जस्ट बाय मेकिंग बिल्डिंग.
इसलिए ये सआदत हासिल करने वाले लोगों को चाहिए एक बेहतरीन मौका है डिसीजन लेने का.
सो दिस इज अ वेरी गुड टाइम टू मेक द डिसीजन.
और आपका डिसीजन ही असल है.
And your decision is the main thing.
जैसे आपके हाफिज होने का डिसीजन लेने का एजाज मिलेगा कियामत में.
Just like making the decision of making hafiz for your child, Allah will give you honor on the day of judgment.
ऐसा आना कि सारे अवलीन और आखिरी के मजमे में बुलाया जाएगा.
Allah will call such people in front of everybody on the day of judgment.
और कितनी खुशी की बात होगी उसमें हुजूर भी होंगे.
And even Rasulullah sallallahu alaihi wasallam.
कितनी खुशी की बात होगी कि उसमें सारे अंबिया होंगे.
All the anbiya will also be there.
कितनी खुशी की बात होगी कि खुलफा राशिदीन होंगे.
Even the khulafa rashidin will
be. कितनी खुशी की बात होगी कि सहाबा किराम होंगे.
All will also be there.
कितनी खुशी की बात होगी कि औलिया अल्लाह होंगे.
And the friends of Allah will be.
उसमें पीरा ने पीर भी हैं और ख्वाजा अजमेरी भी हैं, ख्वाजा निजामुद्दीन भी हैं, इब्राहिम इब्न अदब भी हैं, सूफी अलसौदी भी हैं, जुनून मिस्री, जितने औलिया अल्लाह है वो सब भी उस मजमे में.
All the awliya of Allah will be there.
अवलीन और आखिरीन के इस मजमे में अल्लाह पाक हाफिज के माँ बाप को ऐसा ताज पहनाएगा जो सूरज से ज्यादा रोशन होगा.
अल्लाह ताला विल गिव द हैरिट ऑफ द हाफिज अ क्राउन व्हिच इज मोर ब्राइट देन द सन.
कितने बड़ा इजाज है.
सच ग्रेट आवर.
क्यों उस बात है कि बच्चे को क्या मालूम था कहाँ बैठना है.
दिस इज द किड डिडंट नो वेयर टू गो.
आपने उसको तय किया कि इसको कहाँ बैठना
है. द पेरेंट्स वांट टू पुट हिम देयर.
अल्लाह पाक एजाज उसको देंगे कि तुमने इस बच्चे के लिए इस चीज को चूज किया, इसका सेलेक्ट किया, ये तुम्हारा इनाम है. बच्चे का तो हिसाब ही छोड़ो. उसने फरमाया कि तुम बच्चे को क्या मिलने वाला है उसका अंदाजा भी नहीं कर सकते.
This is a reward for the parents for their effort and putting, decision for putting the child. What the child will get is something different and even more,
inshallah.
If this is the reward for if the parent of the Hafiz, the parent of the Alim will get even more.
The
parent of the Mufti will get even more.
The
parent of the Da'i will get even
more.
Allah wants to give mercy, but we are not taking advantage of it. So this is a very good time that you should make the decision that we will make our children Hafiz and Alim.
اللہ مبارک و تعالیٰ قبول فرمائے ہماری بہنوں کو بھی اللہ قبول فرمائے ان کا بھی ذہن بنائے اللہ پاک کہ ان کے بچے حافظ بنے عالم بنے دین کے داعی بنے دین کے نمبردار ہوں اس ملک میں مسلمانوں کی خدمت کریں اسلام کی خدمت کریں برادران ملک کو اسلام کی طرف لائیں
May Allah give the topic to our women folk also that they should make this intention that their children will be devoted to the deen of Allah.
یہ بچوں کو پڑھانے کا کام باقی ہے یا ہو گیا عبدالسلام کا کہاں ہے دولوں کا بابا ہی آیا پڑھا دینا سب پڑھا ہے خالی دعا کرنے اس کا بھی ہے تھوڑا تھوڑا تو پڑھ لو ایک دوسرے کو پڑھ لو دیکھ کے پڑھنا ہو کس کو پڑھو زبانی پڑھنا ہو زبانی پڑھو مختصر فوٹو بائک صحیح ہے
اوپر پر وعلیکم السلام ورحمۃ اللہ
وبرکاتہ اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم فلا أقسم بمواقع النجوم وإنه لقسم لو تعلمون عظيم إنه لقرآن كريم في كتاب مكنون لا يمسه إلا المطهرون تنزيل من رب العالمين أفبهذا الحديث أنتم مدهنون وتجعلون رزقكم أنكم تكذبون فلولا إذا بلغت الحلقوم وأنتم حينئذ ونحن أقرب إليه منكم ولكن لا تبصرون فلولا إن كنتم غير مدينين ترجعونها إن كنتم صادقين فأما إن كان من المقربين فروح وريحان وجنة نعيم وأما إن كان من أصحاب اليمين فسلام لك من أصحاب اليمين وأما إن كان من المكذبين الضالين فنزل من حميم وتصلية جحيم إن هذا لهو حق اليقين فسبح باسم ربك العظيم الله العظيم أعوذ بالله من الشيطان الرجيم
اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد بعدد من صلى وصلى. وصل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد بعدد من قعد وقام. وصلي على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد كلما ذكره الذاكرون وكلما غفل عنه الغافلون. وصلي على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد عدد أوقات الأشجار. وصلي على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد عدد ذرات الرمل. وصلي على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد عدد قطرات الماء. وصلي على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد عدد النجوم والكواكب. وصلي على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد عدد خلقه ورضا نفسه وزنة عرشه. وصلي على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد كما تحب ربنا وترضى. وكما تحب ربنا وترضى ان تصلي عليه. اللهم لك الحمد ولك الشكر، لك الحمد كله ولك الشكر كله. اللهم لك الحمد حمدا دائما مع رضاك، ولك الحمد حمدا خالدا مع خلودك، ولك الحمد حمدا لا منفع له دون مشيئتك، ولك الحمد حمدا لا يجيد قائله الا رضاك، ولك الحمد حمدا عند كل طرفه عين وتنفس كل نفس. سبحان الله وبحمده عدد خلقه ورضا نفسه وزينة عرشه ومداد كلماته. اللهم لا أحصي ثناء عليك أنت كما أثنيت على نفسك. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. يا الله نحن بكرم في أمر بنا أنكم معافر ما نحن إلا إذا بسم في القرآن فاش يا كمي بسم في أمر مغفرت فرمان مال والدين في مغفرت فرمان ہمارے آئے جاوا قاری کی مقصد اللہ یہ بچے تو معصوم ہے ان کا پڑھنا تو آپ کو پسند ہی ہے تو بڑے گا ان بچوں کی برکت سے ہماری مقصد فرما دیجیے اللہ ہم بچوں کے دل کو اچھے مضبوط فرما دیجیے اللہ ہم آپ کو بے حد احسان مانتے ہیں شکر مانتے ہیں کہ آپ نے ان کو حافظ قرآن بنا دیا ہماری اولادوں کو بھی حافظ قرآن بنا دیجیے ان اولادوں کی اولادوں کو بھی حافظ قرآن بنا دیجیے اللہ ہمارے خاندانوں میں بے شمار خواب علماء صوفیہ اور اللہ مفتی اور دعار پیدا فرما دیجیے. اے کریم آقا ہم کو ہماری نسلوں کو اپنے مبارک دین کی خدمت کے لیے قبول فرمائے. اللہ ہمیں بھی عمران سے عمران کی طرح نیتیں کرنے والا بنا دیجیے. اپنی اولاد کو آپ کے مبارک دین کے لیے وقف کرنے والا بنا دیجیے. اللہ خوش آپ کے دین کے لیے کر کے مرنے کا جذبہ نصیب فرمائیے. اللہ کی دین کی خدمت کا جذبہ ہمیں نصیب فرمائیے. اللہ دین پر چلنے کا شوق پیدا فرما دیجیے. دین پر عمل کرنے کا ماحول بنا دیجیے. دین کی محنت کا ماحول بنا دیجیے. دین کی محنت کا شوق نصیب فرما دیجیے. اللہ دین کے کاموں کے لیے جان مال لگانے کا شوق نصیب فرما دیجیے. کرم کا، رحم کا، توفیق کا، یسر کا، سہولت کا اور آسانی کا معاملہ فرمائیے. اے اللہ پروردگار یہاں اتنے ساتھی ہیں، اے اللہ اور بہنیں ہیں، اے اللہ ان کو، اے اللہ ان کی تمام حاجتوں کو پورا فرمائیے. اے اللہ ہم سب کو صحت عطا فرمائیے، عافیت عطا فرمائیے، کرم کا، رحم کا معاملہ فرمائیے، ہماری پریشانیوں کو دور فرمائیے، ہمارے بچوں کو اور ہماری بچیوں کو اللہ بری عادتوں کو اس کو ان کے دین و ایمان کی حفاظت کی شکل قائم فرما دیجیے. ہماری بہترین عافیت کے ساتھ تربیت فرمائیے. اللہ ہمارے ایمان میں کمال پیدا فرما دیجیے، ہمارے یقین میں صدق پیدا فرما دیجیے. اللہ ہمیں اپنے سچا تعلق اور حقیقی تعلق نصیب فرما دیجیے. آپ ہم سے راضی ہو جائیے، ہمیں اپنے سے راضی فرما دیجیے. اللہ اس ملک میں ہماری اور آنے والے نسلوں کو خصوصیت حفاظت فرمائیے. برادر ملک کو ہدایت نصیب فرما دیجیے. یا اللہ برادران ملک کو ہدایت نصیب فرما دیجیے، ان کی ہدایت کا ہم کو ذریعہ فرما دیجیے. آفیت کے ساتھ یا اللہ ان کی ہدایت کا ہم کو ذریعہ فرما دیجیے. دین کی محنت کرنے والا ہم سب کو بنا دیجیے.
تمہارے اداروں کو مضبوط فرما دیجیے، تمہارے یہاں ادارے انسٹیٹیوٹ قائم فرما دیجیے، دارالعلوم قائم فرما دیجیے، اے مولا کریم مساجد کو آباد فرما دیجیے، ہم سب کو دنیاوی اور اخروی دونوں اعتبار سے سعادت مند بنا دیجیے، اللہ پریشانیوں کو حفاظت فرما دیجیے، بیماروں کو شفا رسی فرما دیجیے، مقروضین کے قرضوں کو ادا فرما دیجیے، جن کے گھروں میں شادیوں کے انتظام کی ضرورت ہے ان کے یہاں بہترین اللہ جوڑے نصیب فرما دیجیے، لڑکیوں کی لڑکیاں ہوں اچھی لوگوں کا شادیاں فرما دیجیے، اللہ گھروں میں پیار محبت کی فضاؤں کو پیدا فرما دیجیے، اللہ شادیوں کو جڑنے سے بچا لیجیے، خاندانوں کا شیرا بکھرنے سے بچا لیجیے، اللہ گھروں میں نباہ نصیب فرما دیجیے، ہر میاں بیوی اور پیار محبت نصیب فرما دیجیے، رمضان رحم کا معاملہ فرما کر ہماری دعاؤں کو قبول فرمائیے، وصل وسلم مبارک سیدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم
الراحمين.